بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
زہرا زیدی اور ساتھی ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں سلام پرستت کرتے ہیں۔ شروتاؤں، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کر رہے ہیں۔ سورہ آل عمران کی آیت کرمانک 102 سے 104 تک کی تلاوت کر کے آج کے کارکرم کی شوبھا بڑھائی ہے قاری محمد صدیق منشاوی نے۔
بسم اللہ الرحمن الرحیم۔ یا ایھا الذین آمنوا اتقوا اللہ حق تقاته ولا تموتن الا واعتصموا بحبل الله جميعا ولا تفرقوا واذكروا نعمة الله عليكم إذ كنتم أعداء فألف بين قلوبكم فأصبحتم بنعمته إخوانا وكنتم على شفا حفرة من النار وكنتم على شفا حفرة من النار فأنقذكم منها كذلك يبين الله لكم آياته لعلكم تهتدون۔ ولتكن منكم أمة يدعون إلى الخير ويأمرون بالمعروف وينهون عن المنكر وأولئك هم المفلحون۔
صدق الله العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ ہے ایمان والو، ایشور سے ویسے ڈرو جیسے اس سے ڈرنا چاہیے، اور مسلم رہتے ہوئے ہی مرنا، اور تم سب مل کر ایشور کی رسی کو مضبوطی سے تھامے رہو اور بکھرو نہیں، اور اپنے اوپر ایشور کی اس وبھوتی کو یاد کرو جب تم ایک دوسرے کے شترو تھے تو اس نے تمہارے دلوں میں ایک دوسرے کے لیے پریم جگایا، تو تم اس کی وبھوتی کی چھایا میں ایک دوسرے کے بھائی بن گئے، جیسا کہ تم نرک کی کگار پر تھے اور ایشور نے تمہیں اس سے مکتی دلائی۔ ایشور اپنی نشانیوں کو اس پرکار تمہارے لیے اسپشٹ روپ سے ورنت کرتا ہے کہ شاید تم لوگ مارگ درشت ہو جاؤ، اور تم مسلمانوں کے بیچ ایک ایسا گٹ ہونا چاہیے جو لوگوں کو بھلائی کا نمنترن دے، اچھے کاریوں کی اور آمنترت کرے اور برائیوں سے روکے، اور ایسے ہی لوگ سفلتا پراپت کرنے والے ہیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستوں، آج منگلوار ہے، نومبر کی 16، آبان کی 25 اور ربیع الثانی کی 10 تاریخ۔ روپ ریکھا اس پرکار ہے، پہلے سماچار پیش کیے جائیں گے، پھر راجنیتک چرچا ہوگی، جس کے اپرانت سپتاہک کارکرم روہنگیا تراستی آپ سنیں گے۔ سبھا کے انت میں ہم آپ کو ایک انیہ سپتاہک کارکرم سنوائیں گے، قرآن قصے۔ تو یہ تھی روپ ریکھا، آپ کچھ ہی چھڑوں میں سماچار پیش کیے جائیں گے۔ یہ تہران ہے، اب آپ وشو سماچار سنیے۔ بسم اللہ الرحمن الرحیم، پہلے آج کے پرمک سماچاروں کا سارانش۔ راشٹرپتی کا کہنا ہے کہ سارے پرتیبند ہٹوانے کے لیے ہم کٹیبدھ ہیں۔ یمن پر سعودی گٹھ بندھن نے اپنے حملے پھر تیز کر دیے ہیں۔ گورباچیف نے کہا ہے کہ پرمانو ہتھیار ہونے کی استھتی میں وشو میں شانتی استھاپت نہیں ہو سکتی۔ آنگ سان سوچی پر سینک سرکار نے نئے آروپ لگائے ہیں۔ اور اب آپ وستار سے قائم رضوی سے وشو سماچار سنیے۔ راشٹرپتی نے کہا ہے کہ پرمانو وارتا میں ایرانی راشٹر کے ورد لگے سارے پرتیبندھوں کو ہٹوانے کے بارے میں ہم بہت گمبھیر ہیں۔ سید ابراہیم رئیسی نے منگلوار کو روس کے راشٹرپتی ولادیمیر پوتین کے ساتھ ٹیلی فون وارتا میں یہ بات کہی۔ اس وارتا میں ایران کے راشٹرپتی نے روس کے ساتھ ویاپارک اور آرتھک سمبندھوں میں وستار کی بھی بات کہی۔ ابراہیم رئیسی نے کہا کہ ہم دیرگھ کالین سہیوگ کو انتم روپ دینے کے لیے تیار ہیں تاکہ دونوں دیشوں کے بیچ سہیوگ اور سہکاریتا میں تیزی آ سکے۔ راشٹرپتی کا کہنا تھا کہ ایک دھرویکرن کے مقابلے اور بہو دھرویکرن کو لاگو کرنے میں ہمارے درشٹیکون سمان ہیں۔ ابراہیم رئیسی نے کھیتریہ وشیوں میں دوپکشی سہیوگ کی آوشیکتا پر بھی بل دیا۔ انہوں نے کہا کہ سیریا میں ودیشی اپستھتی کو ہم سیریا کی سرکار اور وہاں کی جنتا کی اچھا کے ورودھ مانتے ہیں، اسے غیر قانونی سمجھتے ہیں۔ ان کا کہنا تھا کہ سیریا کی شانتی و استھرتا کے لیے یہ ساری باتیں خطرناک ہیں۔ افغانستان کے معاملوں میں ایران کی سرکار کے وشیش دوت نے کہا ہے کہ دیش کی سمسیاؤں کا مکھیہ کارن امریکی نیتیاں ہیں۔ انہوں نے کہا کہ افغانستان کے بارے میں امریکہ کی نیتی دوہرے ماپ دنڈوں پر آدھارت ہے۔ حسن کاظمی قمی نے کہا کہ پرتیبندھ تو واستو میں امریکی نیتاؤں کی ایک راجنیتک ہتھکنڈا ہے۔ انہوں نے کہا کہ امریکہ کا یہ دعویٰ بھی سفید جھوٹ ہے کہ وہ جنتا کے ہت کے لیے کام کرتا ہے۔ ایران کے پرتنیدھی نے کہا کہ اگر امریکی واستو میں جنتا کے ہت میں کام کرتے ہیں تو پھر افغانستان کی ورتمان استھتی میں جہاں جنتا آرتھک سمسیاؤں سے دوچار ہے، ان کے روکے ہوئے پیسوں کو واپس کیوں نہیں کیا جاتا۔ کاظم قمی نے کہا کہ امریکی آرتھک دباؤ کے مادھیم سے راشٹروں اور سرکاروں پر اپنا درشٹیکون تھوپنا چاہتے ہیں۔ यमन पर सऊदी गठबंधन के हवाई हमलों में 19 लोग हताहत और घायल हुए हैं। सबा नेट की रिपोर्ट के अनुसार सऊदी बम वर्षक विमानों और तोपखाने ने सोमवार को पूर्वी और पश्चिमी यमन पर दो बार हमले किए, जिसमें 4 लोग हताहत हुए और 15 अन्य मारे गए, क्षमा कीजिएगा, और 15 अन्य घायल हो गए। घायलों में कुछ की स्थिति चिंताजनक बताई जा रही है। हमलावर सऊदी सेना की तोपखाना यूनिट ने यमन से मिले सीमावर्ती क्षेत्र रकू पर गोलाबारी की, जिसमें एक व्यक्ति हताहत और 4 अन्य घायल हो गए। इसी तरह सीमावर्ती क्षेत्र पर सऊदी सेना के तोपखाने के हमले में 4 अन्य लोग घायल हुए हैं। पश्चिमी देशों ने आरोप लगाया है कि रूस सैनिकों की संख्या को बढ़ा रहा है। पश्चिमी देशों का दावा है कि वो यूरोपीय संघ की सीमाओं पर जारी अप्रवासी संकट से निपटने में व्यस्त हैं, जबकि पोलैंड से लगती बेलारूस की सीमा पर हजारों प्रवासी जमा हो गए हैं जो यूरोपीय संघ में घुसने की कोशिश कर रहे हैं। इसीलिए यूरोपीय संघ ने बेलारूस पर कड़े प्रतिबंध लगाने का फैसला कर लिया है। बेलारूस का कहना है कि उस पर प्रवासी संकट खड़ा करने के आरोप निराधार हैं। इस पूरी स्थिति के दौरान फ्रांस के राष्ट्रपति ने रूसी राष्ट्रपति पुतिन से फोन पर बातचीत की है। फ्रांसीसी राष्ट्रपति के एक सलाहकार ने मीडिया को बताया है कि राष्ट्रपति ने बताया कि हम यूक्रेन की संप्रभुता और अपनी क्षेत्रीय अखंडता की रक्षा के लिए तैयार हैं। रूस ने एक बार फिर अपनी मिसाइल ताकत का प्रदर्शन किया है। रूस ने अपनी मिसाइल क्षमता का प्रदर्शन करते हुए अपने ही एक उपग्रह को मिसाइल से तबाह कर दिया। एक रिपोर्ट में बताया गया है कि इस परीक्षण से इंटरनेशनल स्पेस स्टेशन के अंतरिक्ष यात्रियों की जान खतरे में पड़ गई। अमरीका ने इस पर प्रतिक्रिया व्यक्त करते हुए इसका जवाब देने को कहा है। वॉशिंगटन के बयान में आया है कि अंतरिक्ष में मलबे के कारण अंतर्राष्ट्रीय स्टेशन के परिचालन में बाधा आई और वहां मौजूद अंतरिक्ष यात्रियों को आपात स्थिति के लिए तैयार होना पड़ा। इस घटना के लिए अमेरिका ने रूस के एक मिसाइल टेस्ट को जिम्मेदार ठहराते हुए उसकी आलोचना की है। अमेरिका ने कहा है कि रूस ने एक खतरनाक और गैर जिम्मेदार मिसाइल परीक्षण करके अपने ही एक उपग्रह को ध्वस्त कर दिया, लेकिन इसके मलबे ने अंतर्राष्ट्रीय अंतरिक्ष केंद्रों को खतरे में डाल दिया। पूर्व सोवियत संघ के अंतिम नेता मिखाइल गोर्बाचोव का कहना है कि परमाणु हथियार होने की स्थिति में विश्व शांति का दावा करना हास्यास्पद है। कजाकिस्तान में परमाणु शस्त्रों के बारे में आयोजित एक सम्मेलन को संबोधित करते हुए गोर्बाचोव ने कहा है कि परमाणु हथियारों के साथ विश्व शांति की गारंटी नहीं दी जा सकती। उन्होंने कहा कि जब तक विश्व के देश शस्त्रों, विशेषकर परमाणु हथियारों की प्रतिस्पर्धा में भारी रकम खर्च करते रहेंगे, उस समय तक विश्व शांति की बात कहना ही बेकार है। गोर्बाचोव का कहना था कि परमाणु शस्त्रों के समर्थकों का ये तर्क है कि ये हथियार विश्व शांति को सुनिश्चित बनाते हैं। उन्होंने कहा कि मेरा ये मानना है कि ये दावा बिल्कुल ही गलत और निराधार है, क्योंकि परमाणु शस्त्रों की मौजूदगी में शांति की स्थापना संभव नहीं है। उल्लेखनीय है कि विश्व में 5 देश परमाणु शस्त्र संपन्न माने जाते हैं, अमेरिका, ब्रिटेन, फ्रांस और चीन। इसके अतिरिक्त भारत और पाकिस्तान के पास भी परमाणु हथियार पाए जाते हैं। अवैध ज़ायोनी शासन भी परमाणु शस्त्रों का स्वामी है। म्यांमार की सैनिक सरकार ने नेशनल लीग फॉर डेमोक्रेसी पार्टी की प्रमुख पर नए आरोप लगाए हैं। म्यांमार के सरकारी संचार माध्यम के अनुसार एक रिपोर्ट में ये बताया गया है कि नेशनल लीग फॉर डेमोक्रेसी पार्टी की नेता सूची पर, जो इस समय गिरफ्तार हैं, नए आरोप लगाए गए हैं। अगर ये आरोप साबित हो जाते हैं तो आंग सांग सूची को 10 वर्षों तक जेल में रहना पड़ेगा। उन पर गैर कानूनी तरीके से वायरलेस और वॉकी टॉकी के देश में आयात करने और म्यांमार में विद्रोह को बढ़ावा देने का आरोप लगा है। इस रिपोर्ट में बताया गया है कि म्यांमार के पूर्व राष्ट्रपति सहित 15 अन्य अधिकारियों पर भी आरोप लगाए गए हैं। इससे पहले भी म्यांमार की एक अदालत ने आंग सांग सूची की राजनीतिक पार्टी के 2 सदस्यों को भ्रष्टाचार के मामले में दोषी ठहराते हुए 90 और 75 साल की कैद की सजा सुनाई थी। ज्ञात रहे कि 2020 के चुनाव में म्यांमार की नेशनल लीग फॉर डेमोक्रेसी की जीत हो गई थी और सेना से संबंधित पार्टी को हार का मुंह देखना पड़ा था। सेना ने चुनाव के परिणामों को रद्द करते हुए चुनावों में धांधली का आरोप लगाया था। संयुक्त राष्ट्र संघ के अनुसार दुनिया के करीब 4.5 करोड़ लोग इस समय अकाल के मुहाने पर खड़े हुए हैं। राष्ट्र संघ की संस्था ने बताया है कि विश्व के 43 देशों में इस तरह की स्थिति है। WFP के मुताबिक दुनिया में करोड़ों लोगों की हालत इतनी ख़राब है कि उन्हें पेट भरने लायक दो वक्त का भोजन भी नहीं मिल पा रहा है। हालात लगातार बद से बदतर होते जा रहे हैं। संचार माध्यमों के अनुसार एक प्रेस विज्ञप्ति में WFP ने कहा है कि सन 2019 में यह संख्या 2.70 करोड़ थी, जो मौजूदा वर्ष की शुरुआत में बढ़कर 4.30 करोड़ हो चुकी है। संगठन के अनुसार भुखमरी के शिकार लोगों की संख्या में सबसे अधिक तेजी बुरुंडी, केनिया, अंगोला, सोमालिया, हाइटी, इथोपिया और अफगानिस्तान जैसे देशों में हो रही है। भारतीय फिल्म अभिनेत्री कंगना रनौत ने भारत के राष्ट्रपति महात्मा गांधी को सत्ता का भूखा और लोभी व्यक्ति बताया है। हिंदुस्तान के अनुसार कंगना रनौत ने इंस्टाग्राम स्टोरीज पर लंबे मैसेज पोस्ट किए हैं। पोस्ट में महात्मा गांधी पर निशाना साधा गया है। पहले मैसेज में कंगना ने महात्मा गांधी को सत्ता का भूखा और चालाक व्यक्ति बताया और वहीं दूसरे पोस्ट में ये लिखा है कि गांधी जी चाहते थे कि भगत सिंह को फांसी हो जाए। कंगना ने लोगों को सलाह दी है कि वे अपने हीरो को समझदारी से चुने। उन्होंने ये भी लिखा है कि झापड़ मारने वाले के सामने दूसरा गाल आगे करने से आज़ादी नहीं मिलती। कंगना ने लिखा है, जो लोग स्वतंत्रता के लिए लड़े उन्हें उन लोगों ने अपने मालिकों को सौंप दिया जिनमें हिम्मत नहीं थी। ये वही थे जिन्होंने हमें सिखाया था कि अगर कोई तुम्हें थप्पड़ मारे तो तुम उसके आगे एक और गाल बढ़ा दो ताकि दूसरा थप्पड़ खाओ। कंगना लिखती हैं कि ऐसे में किसी को आज़ादी नहीं मिलती, सिर्फ भीख मिलती है। इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
ये रेडियो तेहरान की हिंदी सेवा है। राजनीतिक चर्चा। श्रोताओ, आपका स्वागत है कार्यक्रम राजनीतिक चर्चा में। मैं हूं अहमद अब्बास। कार्यक्रम राजनीतिक चर्चा में आज हम बात करेंगे यमन में सऊदी गठबंधन के भयानक अपराध की। भारत के प्रधानमंत्री ने एक एक्सप्रेस वे का उद्घाटन करते हुए विपक्ष पर निशाना साधा है।
जो अपने समय में असफल रहे वो योगी जी की सफलता भी नहीं देख पा रहे हैं।
ये विषय भी कार्यक्रम राजनीतिक चर्चा में शामिल रहेगा। लंदन में जब पहले विश्व युद्ध में मारे गए सैनिकों और उनके परिजनों को श्रद्धांजलि दी जा रही थी तो उसी समय एक आतंकी घटना हुई। ये विषय भी कार्यक्रम राजनीतिक चर्चा में शामिल रहेगा। तो आरंभ करते हैं यमन में सऊदी अरब के अपराध से। यमन में सऊदी गठबंधन ने एक भयानक कृत्य करते हुए उन कैदियों की हत्या कर दी है जिन्हें उसने झड़पों के दौरान पकड़ा था। समीक्षा पेश कर रहे हैं मोहम्मद मेहदी।
सऊदी गठबंधन ने घोषणा की है कि हालिया दिनों में उसने यमनी सेना और स्वयं सेवी सेना के 10 बंदियों को मौत के घाट उतार दिया है। यमनी विदेश मंत्रालय ने सऊदी गठबंधन के इस कार्य को अपराध की संज्ञा दी है। 26 मार्च 2015 से सऊदी अरब ने यमन के खिलाफ पाश्विक हमला आरंभ कर रखा है। उसके इन हमलों में अब तक परोक्ष व अपरोक्ष रूप से 100,000 से अधिक लोग अपनी जान से हाथ धो चुके हैं, जबकि लगभग 40,00,000 लोग बेघर हो चुके हैं। इसी प्रकार सऊदी गठबंधन ने हजारों यमनी लोगों को बंधक बना रखा है। सऊदी गठबंधन और उसके पिछलग्गुओं को यमनी बंदियों के अधिकारों के लिए मात्र भी चिंता नहीं है, और सऊदी गठबंधन अब तक दसियों यमनी बंदियों को मौत के घाट उतार चुका है। सऊदी गठबंधन ने अभी 13 नवंबर को जिन 10 यमनी बंदियों को मौत के घाट उतारा है, उसे इसी परिप्रेक्ष्य में देखा जा सकता है। इन बंदियों की हत्या करने के बाद सऊदी गठबंधन ने उनके शवों को समुद्र में फेंक दिया। यमनी विदेश मंत्रालय ने 15 नवंबर को घोषणा की है कि ये कृत्य अंतर्राष्ट्रीय कानूनों के खिलाफ और युद्ध बंदियों के अधिकारों का खुला हनन है। इन कानूनों के अनुसार बंदियों के साथ अमानवीय व्यवहार और उन्हें प्रताड़ित करना मना है। वर्ष 1949 में पारित होने वाले जनेवा कन्वेंशन में कहा गया है कि बंदी बनाने वाले देशों के अधिकारियों को चाहिए कि वे बंदियों के साथ पूरी तरह मानवता का व्यवहार करें और हर प्रकार के अमानवीय व्यवहार से परहेज करें। इसी प्रकार जनेवा कन्वेंशन में कहा गया है कि बंदियों को मानवीय प्रतिष्ठा प्राप्त है और उनके साथ जाति, धर्म या नागरिकता आदि किसी प्रकार के भेदभाव के बिना व्यवहार किया जाना चाहिए। सऊदी गठबंधन ने यमनी बंदियों के साथ जो अपराध अंजाम दिया है, उसके संबंध में दो ध्यान योग्य बिंदु हैं। पहला ये कि सऊदी पिछलग्गुओं और उसके घटकों ने ये कार्य उस समय अंजाम दिया जब वे यमनी समुद्र के पश्चिमी तट से पीछे हट रहे थे और यमनी सेना मारे में आगे बढ़ रही थी, और सऊदी गठबंधन को रण क्षेत्र में यमनी सेना और स्वयंसेवी बलों के हाथों जो पराजय मिल रही थी, उससे क्रोधित होकर उसने ये कृत्य अंजाम दिया। इस संबंध में दूसरी बात यह है कि इस अपराध की जिम्मेदारी पूरी तरह आले सऊद की है, क्योंकि जिन्होंने इस अपराध को अंजाम दिया है वे यमन में सऊदी अरब के एजेंट हैं। अतः इस अपराध के संबंध में विश्व समुदाय भी जिम्मेदार है और इस अपराध को अंजाम देने वालों को सजा मिलनी चाहिए। शोचनीय बिंदु यह है कि सऊदी अरब को मानवाधिकारों की रक्षा का दम भरने वाले देशों का समर्थन प्राप्त है, और अभी तक मानवाधिकारों की रक्षा का दम भरने वाले किसी भी देश ने सऊदी अरब के इस जघन अपराध की भर्त्सना तक नहीं की है, जिससे मानवाधिकारों का राग अलापने वाले देशों, संगठनों व संस्थाओं का मुखौटा एक बार फिर जग जाहिर हो गया है। बहरहाल जब तक मानवाधिकारों की रक्षा के संबंध में भी दोहरा मापदंड जारी रहेगा, तब तक सऊदी अरब के अपराधों पर विराम लगने की कल्पना अपेक्षा से परे है।
भारत के प्रधानमंत्री नरेंद्र मोदी ने उत्तर प्रदेश राज्य में एक एक्सप्रेस वे का उद्घाटन करते हुए जहां उत्तर प्रदेश की सरकार की उपलब्धियां गिनवाई, वहीं विपक्ष पर निशाना साधा। ब्यौरे के साथ हमारे संवाददाता शमशाद काजमी।
उत्तर प्रदेश के विधानसभा चुनाव से पहले प्रधानमंत्री नरेंद्र मोदी ने आज सुल्तानपुर में 341 किलोमीटर लंबे पूर्वांचल एक्सप्रेस का उद्घाटन किया। उन्होंने रिमोट का बटन दबाकर पूर्वांचल एक्सप्रेस को, जो पूर्वी और पश्चिमी उत्तर प्रदेश को जोड़ेगा, राष्ट्र के लिए समर्पित किया। इस समारोह में भाग लेने के लिए प्रधानमंत्री वायुसेना के सुपर हरकुलस विमान से पहुंचे थे और उनका विमान एक्सप्रेस वे पर उतरा। उत्तर प्रदेश के मुख्यमंत्री योगी आदित्यनाथ ने उनका स्वागत किया। प्रधानमंत्री ने कहा कि 2018 में जब इसकी आधारशिला रखी थी तो नहीं सोचा था कि इस पर विमान भी उतरेगा। प्रधानमंत्री ने अपने संबोधन में कहा कि उत्तर प्रदेश के औद्योगिक विकास के लिए बेहतरीन कनेक्टिविटी और राज्य के कोने कोने को जोड़ा जाना जरूरी है। यद्यपि योगी सरकार पर विकास के कामों की अनदेखी करने के आरोप लगते रहे हैं, लेकिन प्रधानमंत्री नरेंद्र मोदी ने कहा कि योगी सरकार बिना किसी भेदभाव के सबका साथ सबका विकास के मंत्र को लेकर इस काम में जुटी है। हमारा जोर नए उद्योग लगाने पर है। प्रधानमंत्री ने कहा कि उत्तर प्रदेश में हमने लंबा दौर ऐसी सरकारों का देखा है जिन्होंने कनेक्टिविटी की चिंता किए बिना ही औद्योगिकरण के सपने दिखाए और परिणाम यह हुआ कि जरूरी सुविधाओं के अभाव में यहां लगे कारखानों में ताले लग गए। उन्होंने विपक्ष पर निशाना साधते हुए कहा कि जो अपने समय में असफल रहे वे योगी जी की सफलता देख नहीं पा रहे हैं।
जो अपने समय में असफल रहे वो योगी जी की सफलता भी नहीं देख पा रहे हैं। जो सफलता देख नहीं पा रहे हैं वो सफलता पचा कैसे पाएंगे। भाइयों बहनों, इनके शोर से दूर सेवा भाव से राष्ट्र निर्माण में जुटे रहना यही हमारा कर्म है, यही हमारी कर्म गंगा है।
प्रधानमंत्री नरेंद्र मोदी ने इस एक्सप्रेस वे को उत्तर प्रदेश के विकास का एक्सप्रेस वे बताया। टीकाकारों के अनुसार भाजपा एक्सप्रेस वे को अपना चुनावी विजय पत्र बनाने का प्रयास कर रही है। उधर उत्तर प्रदेश के पूर्व मुख्यमंत्री और सपा अध्यक्ष अखिलेश यादव ने एक्सप्रेस वे को अपनी सरकार की परियोजना बताया और कहा कि हमारी परियोजना का श्रेय भाजपा सरकार ले रही है। उन्होंने कहा कि भाजपा सरकार ने इस एक्सप्रेस वे के निर्माण में मानकों को पूरा नहीं किया है और इससे लोगों की सुरक्षा के साथ खिलवाड़ किया गया है। इसी बीच प्रधानमंत्री से पहले पूर्वांचल एक्सप्रेस वे का समाजवादी पार्टी के कार्यकर्ताओं ने लोकार्पण किया। सपा कार्यकर्ताओं ने पुलिस को चकमा देकर एक्सप्रेस वे पर साइकिल यात्रा निकाली। इस सांकेतिक लोकार्पण की जानकारी पूर्व मुख्यमंत्री अखिलेश यादव ने पहले ही दे दी थी। एक्सप्रेस वे पर मिराज और जगुआर जैसे लड़ाकू विमान उतरे और आसमान में करतब दिखाए और देश की सैन्य शक्ति का प्रदर्शन भी किया। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
लंदन में पहले विश्व युद्ध में मारे गए सैनिकों और उनके परिजनों को श्रद्धांजलि दी गई, लेकिन दूसरी ओर उसी समय एक आतंकी घटना भी हुई। लंदन से मुश्तबा कासिम जादे की रिपोर्ट पेश कर रहे हैं अख्तर अब्बास।
रविवार को ठीक उसी समय जब ब्रिटिश अधिकारी लंदन शहर के सेंटर में उपस्थित होकर हर साल की तरह प्रथम विश्व युद्ध में मारे गए सैनिकों और उनके परिजनों को याद कर रहे थे, तभी वहां से 360 किलोमीटर दूर बंदरगाही शहर लिवरपूल में महिलाओं के एक अस्पताल के पास कार बम का धमाका हुआ, जिसने वहां मौजूद लोगों और ब्रिटिश अधिकारियों की चिंताएं बढ़ा दी। ब्रिटेन के आतंकवाद निरोधक दल और पुलिस प्रशासन ने कई घंटे बाद इस धमाके के बारे में बहुत ही कम जानकारी दी, लेकिन जब धमाके की खबरें और तस्वीरें सोशल मीडिया पर वायरल होने लगी तो लोग ज्यादा से ज्यादा इस बारे में जानकारी हासिल करने की कोशिश करने लगे। जनमत के दबाव के बाद पुलिस ने घटना को आतंकवादी घटना करार दिया। हमलावर मारा गया और वही विस्फोटक पदार्थ को टैक्सी में लाया था, लेकिन हम सुरक्षा कारणों से हमलावर की पहचान नहीं बता सकते। स्थानीय मीडिया का कहना है कि सुरक्षा कर्मियों और पुलिस कर्मियों ने लिवरपूल शहर के रोटलैंड की सड़क के आसपास स्थित 18 इमारतों के लोगों को 5 मिनट का समय दिया ताकि वो जरूरी सामान लेकर बाहर निकल जाएं। घर घर तलाशी अभियान सोमवार सुबह तक जारी रहा। इस घटना के बाद आतंकवाद के आरोप में 4 लोगों को गिरफ्तार किया जा चुका है। ब्रिटिश प्रधानमंत्री और गृह मंत्री ने इस धमाके को वास्तव में बहुत ही भयावह करार दिया है। कई धमाकों और आतंकी हमलों के बाद ब्रिटेन ने सुरक्षा स्तर को हाई लेवल तक बढ़ा दिया था और 6 साल में पहली बार उसमें 1 पॉइंट की कमी की थी, लेकिन लिवरपूल की घटना ने सिक्योरिटी लेवल को एक बार फिर उसी सतह पर पहुंचा दिया है, जिससे पता चलता है कि इस देश में आतंकी हमलों की संभावना बहुत ज्यादा है। मुश्तबा कासिमजादे, IRIB न्यूज, लंदन।
और इसी के साथ राजनीतिक चर्चा का कार्यक्रम समाप्त होता है। ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, अब प्रस्तुत है कार्यक्रम रोहिंग्या त्रासदी, जिसके बाद आप सुनेंगे सभा का अंतिम कार्यक्रम कुरानी किस्से। روہنگیا تراستی،
دوستو روہنگیا تراستی کے انتیم کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہر دادی اور غائم رضوی کا سلام سویکار کیجیے۔
دوستوں، اس میں کوئی سندیہ نہیں ہے کہ میانمار کی سینا اور بودھ چرم پنتھیوں کے ہاتھوں روہنگیا مسلمانوں کی نسل کشی کے لیے اصلی ذمہ دار تتکالین میانمار سرکار ہی ہے۔ انتراشٹری دائتو یوجنا کے انوچھید 1 اور 2 کے انترگت انتراشٹری دائتووں کے الگھن کے پرینام سوروپ سرکاروں کی انتراشٹری ذمہ داری طے ہونی چاہیے۔ نرسنہار اور مانوتا کے خلاف اپرادھ انتراشٹری اپرادھک قانونوں کے تحت نشید ہیں اور انہیں انتراشٹری اپرادھ مانا جاتا ہے۔ اسی لیے انتراشٹری اپرادھک قانون کے پراودھانوں کے انوسار ایک ایسی سرکار جو مانو ادھیکاروں کا کھلا ہنن کرتی ہے، نرسنہار کرتی ہے اور انتراشٹری اپرادھ انجام دیتی ہے، اس کی ذمہ داری نردھارت ہونی چاہیے۔ میانمار نے ایسے ہی اپرادھ کیے ہیں اور اسے ان اپرادھوں کے لیے جواب دہ بنایا جانا چاہیے۔
روہنگیا مسلمانوں کے خلاف پوری یوجنا کے انوسار مانواधिकारوں کے ہنن، اس کی نسل کشی اور ان پر کیے گئے اتیاچاروں کے لیے میانمار کی تتکالین سرکار کے خلاف وشو نیالے کے ساتھ ہی انتراشٹری نیائک سنستھاؤں میں مقدمہ چلنا چاہیے اور اس سے اس کے اپرادھوں کے لیے ذمہ دار ٹھہرایا جانا چاہیے۔ میانمار سرکار نے جو اپرادھ انجام دیے ہیں وہ انتراشٹری اور سارجنک ویوستھا کو نقصان پہنچانے کے دائرے میں آتے ہیں۔ اس لیے اب جب کہ میانمار سینا نے سرکار کا تختہ پلٹ کر کے اسے اکھاڑ پھینکا ہے، الپ سنکھیکوں وشیش روپ سے روہنگیا مسلمانوں کی استھتی پہلے سے کہیں ادھک خطرے میں ہے۔ اتہ انتراشٹری سمودائے کی ذمہ داری ہے کہ وہ روہنگیا نرسنہار کے اپرادھیوں کو نیائے کے کٹہرے میں کھڑا کرے اور ان پر مقدمہ چلائے۔
انتراشٹری معاملوں کے ایرانی وشیشج ڈاکٹر احمد کاظمی کا کہنا ہے کہ سنیکت راشٹر مانوادھیکار اچھایوکت سہت وشوسنی انتراشٹری رپورٹوں کے انوسار روہنگیا مسلمانوں کے خلاف تتکالین سرکار اور میانمار سینا کی کاروائی صحیح ارتھ میں ایک نرسنہار ہے، اس لیے اپرادھیوں پر نرسنہار کے روپ میں مقدمہ چلایا جانا چاہیے۔ بڑے پیمانے پر اپرادھ ہونے کے باوجود اور جولائی 2019 میں انتراشٹری اپرادھک نیالے دوارا میانمار میں نرسنہار کی جانچ شروع کرنے کے باوجود سرکشا پریشد نے میانمار کی استھتی کے بارے میں انتراشٹری اپرادھک نیالے کے ابھیوجک کو جانچ کرنے کی انومتی نہیں دی، اور یہاں تک کہ پورو کی سمان استھتیوں کی طرح میانمار وشیش اپرادھک نیالے کی استھاپنا کی بھی انومتی نہیں دی۔ اس طرح سے روہنگیا مسلمانوں کے نرسنہار کے اپرادھیوں پر مقدمہ چلانے کے لیے بھومی پرشست نہیں ہو سکی۔
انتراشٹری معاملوں کے وشیشجھ کا کہنا تھا کہ میانمار انتراشٹری اپرادھک نیالے کا سدسیہ نہیں ہے، لیکن اس کے باوجود عدالت نے روہنگیا نرسنہار کی جانچ کے لیے اپنے کاریکشیتر کے ادھیکار پر زور دیا اور اس کے لیے یہ آدھار پیش کیا کہ کیونکہ روہنگیاؤں کو بنگلہ دیش میں شرن لینی پڑی ہے اور بنگلہ دیش انتراشٹری نیالے کا سدسیہ ہے، اس لیے وہ اس آدھار پر اس نرسنہار کی جانچ کر سکتا ہے۔ وشیش روپ سے اب جبکہ سینیہ تختہ پلٹ اور میانمار کی جنتا پر سینا کے اتیاچاروں سے اس دیش کی سینا کا اصلی روپ سبھی کے سامنے نکھر کر آ گیا ہے۔ अब सुरक्षा परिषद से आशा की जा सकती है कि राजनीतिक हितों से हटकर वो म्यांमार में होने वाले नरसंहार के अंतर्राष्ट्रीय अदालत द्वारा जांच के फैसले का समर्थन करे।
दोस्तों, इस प्रकार ये कहा जा सकता है कि रोहिंग्या अल्पसंख्यकों के नरसंहार के अपराधियों की पहचान करने, उन्हें गिरफ्तार करने और उनके खिलाफ मुकदमा चलाने और दंडित करने में तत्कालीन म्यांमार सरकार की विफलता के कारण विश्व समुदाय को इस मामले में न केवल हस्तक्षेप का हक है, बल्कि ये उसकी जिम्मेदारी बनती है कि वो राजनीतिक कार्रवाई के जरिए, जैसे कि आर्थिक प्रतिबंधों का सहारा ले और जरूरत पड़ने पर सैन्य हस्तक्षेप के लिए भी तैयार रहे। हालांकि सैन्य हस्तक्षेप के लिए कुछ खास शर्तें होती हैं और नियमानुसार ये कदम संयुक्त राष्ट्र संघ और सुरक्षा परिषद के माध्यम से ही उस देश के खिलाफ उठाया जाना चाहिए जिसने नरसंहार किया है।
म्यांमार जैसे संकटग्रस्त देशों में जनसंहार के अपराधियों के खिलाफ मुकदमा चले जाने में असमर्थता या अनिश्चितता की स्थिति में कुछ ऐसे संगठन और निकाय हैं जो कार्रवाई कर सकते हैं और पीड़ितों के अधिकारों की रक्षा कर सकते हैं। ऐसी ही एक संस्था संयुक्त राष्ट्र संघ है। म्यांमार सरकार पर जरूरी दबाव बनाने के लिए संयुक्त राष्ट्र संघ के पास पर्याप्त शक्ति और तंत्र है। संयुक्त राष्ट्र संघ म्यांमार सरकार को रोहिंग्या मुसलमानों के अधिकारों का सम्मान करने के लिए मजबूर कर सकता है।
संयुक्त राष्ट्र संघ के चार्टर के अनुच्छेद 39 के अनुसार राष्ट्र संघ और सुरक्षा परिषद उन देशों से कानूनी रूप से निकटने के लिए अधिकृत हैं जो विश्व शांति और सुरक्षा के लिए खतरा हैं। ये दोनों संस्थाएं अपराधी देश की सदस्यता अपने विवेक से निलंबित भी कर सकती हैं, आर्थिक और राजनीतिक प्रतिबंध लगा सकती हैं और नरसंहार तथा मानवता के खिलाफ अपराध करने वाले अपराधियों को अंतर्राष्ट्रीय न्यायालय के सुपुर्द भी कर सकती हैं और विशेष अदालतों में उन पर मुकदमा चला सकती हैं।
संयुक्त राष्ट्र चार्टर के 8वें अध्याय के अनुसार अगर सुरक्षा परिषद जांच के दौरान इस नतीजे पर पहुंचे कि संयुक्त राष्ट्र के सदस्य किसी देश ने विश्व शांति और सुरक्षा को कमजोर किया है या उसके लिए खतरा उत्पन्न किया है, तो वो उसके खिलाफ कार्रवाई कर सकती है। सुरक्षा परिषद ने पूर्व युगोस्लाविया और रवांडा में किए गए अपराधों के संबंध में इसी कानूनी शक्ति का उपयोग किया था और अपराधियों के खिलाफ मुकदमा चलाने के लिए विशेष आपराधिक न्यायालयों की स्थापना भी की थी। म्यांमार के बारे में भी उससे यही उम्मीद की जाती है।
संयुक्त राष्ट्र महासभा भी विश्व शांति और सुरक्षा के संरक्षक के रूप में अपनी जिम्मेदारी के तहत अल्पसंख्यकों के नरसंहार और उनकी नस्लकुशी जैसे अंतर्राष्ट्रीय अपराधों की रोकथाम करने के लिए कार्रवाई कर सकती है। ये कहा जा सकता है कि राष्ट्रसंघ महासभा की मुख्य भूमिका नरसंहार की रोकथाम सहित अंतर्राष्ट्रीय स्तर पर शांति और सुरक्षा लागू करना है। राष्ट्रसंघ चार्टर के अनुसार महासभा किसी भी मुद्दे या किसी भी मामले पर विचार कर सकती है।
इसके अलावा संयुक्त राष्ट्र संघ महासभा को चार्टर के अनुच्छेद 35 के दूसरे पैराग्राफ के अनुसार यह अधिकार हासिल है कि वो संयुक्त राष्ट्र के सदस्यों द्वारा संदर्भित किसी भी मामले पर विचार करे। इसलिए महासभा को उन मामलों में हस्तक्षेप का अधिकार है जो विश्व शांति और सुरक्षा के लिए खतरा है। म्यांमार में नरसंहार उन महत्वपूर्ण मुद्दों में से एक है जिन पर महासभा से सक्रिय और व्यावहारिक दृष्टिकोण अपनाने की उम्मीद है।
सेनेगल की राजधानी में 14 मार्च 2008 को पारित किए गए सहयोग चार्टर की शर्तों के तहत इस्लामी सहयोग संगठन OIC भी म्यांमार में रोहिंग्या नरसंहार की जांच कर सकता है। क्योंकि इस्लामिक सहयोग संगठन के चार्टर की प्रस्तावना में ही अल्पसंख्यकों और मुस्लिम समुदायों को गरिमा, संस्कृति और धार्मिक पहचान बनाए रखने में मदद करना इस संगठन की स्थापना का बुनियादी मकसद बताया गया है। इस्लामी सहयोग संगठन के चार्टर के अनुच्छेद 2 में इन उद्देश्यों का उल्लेख भी किया गया है।
दूसरी ओर इस्लामी सहयोग संगठन के चार्टर के अनुच्छेद 3 और 4 के मुताबिक किसी भी रूप में नस्लीय भेदभाव और उपनिवेशवाद को खत्म करने और न्याय पर आधारित अंतर्राष्ट्रीय शांति और सुरक्षा बनाए रखने के लिए आवश्यक उपाय संगठन का कर्तव्य है। म्यांमार में मुसलमानों के नरसंहार से अंतर्राष्ट्रीय शांति को उत्पन्न होने वाले खतरे के मद्देनजर 57 देशों वाले इस्लामी सहयोग संगठन को रोहिंग्या मुसलमानों के मानवाधिकारों की रक्षा के लिए जो भी कानूनी कार्रवाई आवश्यक हो वो करनी चाहिए।
म्यांमार में रोहिंग्या मुसलमानों की नस्ल कुशी और उन्हें उनके वतन से उजाड़े जाने का मुद्दा समर्थन और जिम्मेदारी के सिद्धांत के तहत आता है। इस सिद्धांत के तहत किसी भी सरकार की पूरी जिम्मेदारी बनती है कि वो अपने नागरिकों के समर्थन की जिम्मेदारी पूरी करे। अगर वो ऐसा नहीं करती है तो विश्व समुदाय को पीड़ितों के समर्थन में आगे आना होगा। इस सिद्धांत के मुताबिक ऐसी स्थिति में जब म्यांमार में सैन्य तख्ता पलट के बाद कोई कानूनी सरकार नहीं है, विश्व समुदाय को हर तरह की जरूरी कार्रवाई करते हुए रोहिंग्याओं के अधिकारों को फिर से लागू करने को सुनिश्चित बनाना चाहिए। इसके लिए वो आर्थिक प्रतिबंधों का सहारा ले सकता है और आखिर में सैन्य हस्तक्षेप भी किया जा सकता है ताकि पूरे एक समुदाय की नस्ली सफाई के प्रयास को रोका जा सके।
दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, अनुमति दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताजा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम। कुरानी किस्से।
दोस्तों, कार्यक्रम कुरानी किस्से के एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और रवि सैदी का सलाम स्वीकार कीजिए। आज हम सूरह अनफाल की 27वीं आयत के नाजिल होने के कारण के बारे में चर्चा करेंगे।
दोस्तों, जब पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वालैहि वसल्लम मक्के से पलायन या हिजरत करके मदीने गए तो वहाँ के यहूदियों के 3 कबीले आपकी सेवा में उपस्थित हुए, बनी कुरैज़ा, बनी नज़ीर और बनी किनका। उन्होंने पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वालैहि वसल्लम से कहा कि हमने आपके संदेश को सुना है, हम आपके पास सुलह करने के लिए आए हैं ताकि तुम्हारा और तुम्हारे साथियों का विरोध न करें और तुम्हारे विरोधियों का समर्थन न करें। آپ بھی ہمارا اور ہمارے ساتھیوں کا ورودھ نہ کیجیے۔
پیغمبر نے ان کی بات مان لی، جس کے بعد دونوں پکشوں کے بیچ ایک سمجھوتا ہوا۔ اس سمجھوتے کے انوسار یہودی پیغمبر اسلام، ان کے کسی ساتھی یا ان کے ماننے والوں کے ورودھ کسی بھی پرکار کی کوئی کارروائی نہ کریں۔ اب اگر یہودی سمجھوتے کا ہنن کرتے ہیں تو پھر پیغمبر اسلام ان کے ورودھ کارروائی کر سکتے ہیں۔ اس سمجھوتے پر یہودیوں کے تینوں قبیلوں کی اور سے ہوئی بن اختب، کعب بن اسد اور مخیرک نے ہستاکشر کیے تھے۔
بنی قنقا یہودیوں کا وہ قبیلہ تھا جس نے اس سمجھوتے کا الگھن کیا اور مسلمانوں کے ورودھ جھڑپیں شروع کر دیں۔ بدر کی لڑائی کے بعد مسلمانوں کی گوروپوڑ واپسی سے ان کو بہت غصہ آیا اور وہ اپنی اس بھاؤنا کو چھپا نہیں سکے۔ اسی دوران ایک یہودی نے بازار میں ایک مسلمان مہیلا کا انادر کیا۔ یہ دیکھ کر ایک مسلمان نے اس مہیلا کا ساتھ دیتے ہوئے یہودی کا ورودھ کیا۔ یہودی نے اس مسلمان کی ہتیا کر دی۔ بعد میں یہودیوں کی اور سے جھڑپیں اتنی زیادہ بڑھ گئیں کہ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کو مجبور ہو کر بنی قنقا قبیلے کو مدینے سے نکالنا پڑا۔
بنی نذیر قبیلے نے بھی پیغمبر اسلام کی ہتیا کی یوجنا بنا کر مسلمانوں کے ساتھ سمجھوتے کا الگھن کیا۔ مدینے سے نکل جانے کے بعد انہوں نے مسلمانوں کے ورودھ اپنے شڈینتر بند نہیں کیے اور قریش کو مسلمانوں کے ورودھ یدھ کے لیے پریرت کیا۔ اس پرکار احزاب یدھ شروع ہوا۔ اس یدھ میں اسلام کے سارے شتروؤں کے گٹھ ایک ہو کر مسلمانوں کے ورودھ آ گئے تھے۔ قریش کے سردار اس یدھ کا نیتریتو کر رہے تھے۔
انہوں نے مسلمانوں کے ورودھ اپنے دیویش کے کارن ایسی یوجنا بنائی تھی جس کے حساب سے وہ ہمیشہ کے لیے پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم اور مسلمانوں کا کام تمام کرنا چاہتے تھے۔ قریش اور یہودیوں نے ایک مہینے تک مدینے کا پریویشٹن کر رکھا تھا، کنتو ان کو دھیرے دھیرے یہ پتا چل گیا تھا کہ لوگوں کا منوبل گر رہا ہے۔ اسی بیچ انہوں نے سوچا کہ مدینے کے بھیتر رہنے والے بنی قریظہ قبیلے سے مدد لی جائے اور اس پرکار سے یدھ کو مدینے کے بھیتر بھڑکایا جائے۔
بنی قریظہ یہودیوں کا وہ قبیلہ تھا جو مدینے میں مسلمانوں کے ساتھ شانتی سے رہتا تھا۔ انہوں نے بھی باہر کے یہودیوں کے بہکانے پر سمجھوتے کو توڑ دیا۔ پیغمبر اسلام کو جیسے ہی اس کی سوچنا ملی، انہوں نے سعد بن معاذ کے ساتھ دو لوگوں کو ان کے پاس بھیجا تاکہ وہ ان کو سمجھوتے کی یاد دلائیں۔ بنی قریظہ کے سرداروں نے پیغمبر اسلام کے دوتوں کو یہی جواب نہیں دیے۔
مسلمانوں کی وجے کے ساتھ احزاب یدھ سماپت ہوا۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے ترنت بنی قریظہ کے قبیلے کا رخ کیا۔ اس قلعے کو گھیر لیا گیا۔ چاروں اور سے گھر جانے کے باوجود یہودیوں نے آپس میں وچار ومرش کرنا آرم کیا۔ وارتا کے دوران بنی قریظہ کے سردار نے تین سجھاؤ پیش کرتے ہوئے کہا کہ ان میں سے کسی ایک سجھاؤ کو مان لیا جائے۔
دوستو، پہلا سجھاؤ یہ تھا کہ ہم سب مسلمان بن جائیں، کیونکہ محمد کی پیغمبری وشو ویاپی ہوتی جا رہی ہے اور توریت میں بھی اس کا الیکھ کیا گیا ہے۔ دوسری شرط یہ ہے کہ ہم اپنے بیوی بچوں کو مار دیں اور قلعے سے باہر نکل کر مسلمانوں سے یدھ کریں۔ اگر مر گئے تو مارے گئے، اور اگر بچ گئے تو پھر شادی کر لیں گے اور بچے پیدا کریں گے۔ تیسرا پرستاو یہ ہے کہ آج شنیوار ہے۔ قریش اور مسلمانوں کو یہ پتہ ہے کہ شنیوار کے دن اور رات یہودی کوئی کام نہیں کرتے۔ ایسے میں ہم مسلمانوں پر ایک دم سے حملہ کر دیں گے اور جب تک وہ کچھ سمجھے ہم ان کو پراجت کر دیں گے۔ یہودیوں کی پریشد نے ان تینوں پرستاؤں کو رد کر دیا۔ اس پریشد کا ماننا تھا کہ تینوں پرستاؤں میں سے کسی ایک کو بھی سویکار نہیں کیا جا سکتا۔
اسلام کی سینا نے وگت میں حضرت قبیلے کی مدھیستا سے بنی تین کا قبیلے کو مکتی دلائی تھی۔ اسی حساب سے اور قبیلے نے خزر جیان کے ساتھ پرتسپردھا سے پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم پر دباؤ بنایا کہ بنی قریظہ کے ساتھ کیے گئے سمجھوتے کے سمان میں ان کو وہ شمع کر دیں۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے ان کی مانگ کے جواب میں کہا کہ اس بارے میں فیصلہ اور قبیلے کے سردار سعد بن معاذ کے حوالے ہے، اس بارے میں وہ جو کچھ کہیں گے اس کو میں سویکار کروں گا۔ اپستھت سارے لوگوں نے پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے پرستاؤ کو سویکار کیا۔
اوسیان قبیلے کے سردار سعد بن معاذ بنی قریظہ کے ساتھ نکٹ کا سہیوگ رکھتے تھے اور اس کے ساتھ ان کی مترتا تھی۔ ان کو یہ پتا تھا کہ بنی قریظہ کے سمجھوتا توڑنے والوں نے قریش کے سمرتن سے احزاب یدھ کے دوران مدینے میں اشانتی پیدا کی تھی۔ انہوں نے مسلمانوں کو ڈرانے کے لیے ان کے گھروں کو توڑ دیے۔ انہوں نے مسلمان یودھاؤں کو پھانسی دینا شروع کر دیا۔ وہ مسلمانوں کی دھن سمپتی کو لوٹنے لگے اور مسلمان بچوں تتھا مہیلاؤں کو بندی بنانا شروع کر دیا۔
لمبے سمے تک پریویشٹن میں رہنے سے بنی قریظہ تھک چکے تھے۔ انہوں نے پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کو سندیش بھجوایا کہ آپ ابو لبابہ کو ہمارے پاس بھیجئے تاکہ ہم اپنی استھتی کے بارے میں ان سے بات کر سکیں۔ ابو لبابہ کا سمبندھ اوس قبیلے سے تھا اور وہ رفا کے نام سے مشہور تھے۔ اسلام سے پہلے ان کا بنی قریظہ کے ساتھ سمجھوتا تھا۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کی انومتی سے ابو لبابہ بنی قریظہ کے پاس گئے۔ یہودیوں نے ان کو اپنی پرانی دوستی کی یاد دلاتے ہوئے ان سے پوچھا کہ کیا ہم سعد کی بات مان لیں؟ انہوں نے کہا ہاں، لیکن ساتھ ہی اپنی گردن کی اور سنکیت کرتے ہوئے سمجھانے کا پریاس کیا کہ وہ تمہاری ہتیا کا آدیش دیں گے۔
دوستو، ابو لبابہ ابھی کچھ قدم ہی چلے ہوں گے کہ ان کو سمجھ میں آیا کہ اس نے ایشور اور ان کے پیغمبر کے ساتھ وشواسگھات کیا ہے۔ اسی سمے سورہ انفال کی 27ویں آیت نازل ہوئی۔ اس آیت کا انواد ہے، ہے ایمان والوں، ایشور اور اس کے پیغمبر سے وشواسگھات مت کرو، اور اسی پرکار ایک دوسرے کی امانتوں میں بھی وشواسگھات نہ کرو، جبکہ تم اس کی برائی کو جانتے بھی ہو۔
جب یہ آیت نازل ہوئی تو ابو لبابہ بنا کسی ولم کے سیدھے مسجد گئے۔ انہوں نے سوئم کو مسجد کے ایک کھمبے سے باندھ لیا۔ انہوں نے کہا کہ میں خود کو اس سمے تک کھمبے سے نہیں کھولوں گا جب تک میں مر نہ جاؤں یا مجھ کو ایشور معاف نہ کر دے۔ جب پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کو یہ بات پتہ چلی تو انہوں نے کہا کہ اگر وہ میرے پاس آتے تو میں ان کے لیے ایشور سے دعا کرتا تاکہ ان کو معاف کر دیا جائے، لیکن اب انہوں نے خود ہی ایشور سے لو لگائی ہے تو ایشور ہی کے وہ حوالے ہیں۔
اس سے پیغمبر اسلام کا تاتپریہ یہ تھا کہ اگر ابو لبابہ میرے پاس آ کر کہتے تو میں ضرور ان کے لیے دعا کرتا۔ یہ بات بھی صحیح ہے کہ جس کے لیے پیغمبر اسلام دعا کر دیں اس کی معافی جلد ہو سکتی ہے، جیسا کہ سورہ مائدہ کی 35ویں آیت میں ایشور کہہ رہا ہے، ہے ایمان والوں، ایشور سے ڈرو اور اس سے سامپیہ کے لیے سادھن جٹاؤ تتھا اس کے مارگ میں جہاد کرتے رہو کہ شاید تمہیں موکش پراپت ہو جائے۔
ابو لبابہ نے لمبے سمے تک خود کو کھمبے سے رسی سے باندھے رکھا۔ وہ دن میں روزہ رکھتے اور رات میں اپاسنا کرتے تھے۔ وہ بہت کم کھانا کھاتے تھے۔ رات کے سمے ان کی بیٹیاں ان کے لیے کھانا لاتی تھیں۔ انتتا رسول خدا کے پاس ابو لبابہ کی توبہ قبول ہونے کے بارے میں سورہ توبہ کی آیت سنکھیا 102 نازل ہوئی جو اس پرکار ہے، اور کچھ دوسرے ایسے بھی ہیں جنہوں نے اپنے پاپوں کو سویکار کیا ہے اور ایشور سے چھما چاہی ہے، انہوں نے اچھے اور برے کرموں کو آپس میں ملا دیا ہے، آشا ہے کہ اللہ ان کی توبہ کو سویکار کر لے گا، کہ نشچت روپ سے ایشور اتینت شماشیل اور دیاوان ہے۔
توبہ سویکار ہونے کے بعد کچھ مسلمانوں نے آ کر ابو لبابا کو کھمبے سے کھولنا چاہا، کنتو انہوں نے اس کا ویروت کیا۔ انہوں نے کہا کہ مجھے کیول پیغمبر اسلام ہی کھول سکتے ہیں۔ ابو لبابا نے پیغمبر اسلام کو سمبودھت کرتے ہوئے کہا کہ بنی قریظہ کے پاس میری جو بھی سمپتی ہے اس سب کو میں چھوڑ کر اس کو دان کر رہا ہوں۔ اس کا کارن یہ ہے کہ جس چیز نے مجھے ایسا کام کرنے کو پریرت کیا یہ وہی دھن سمپتی ہے۔ پیغمبر اسلام نے ان کو سمجھایا کہ سارا مال نہیں بلکہ اپنے مال کا ایک تہائی بھاگ تم دان کر سکتے ہو۔
ایشور کہتا ہے کہ ہمیشہ اس بات کا دھیان رہنا چاہیے کہ بھوتک و سانسکارک ہتوں کے لیے ایشوریہ دھرم پیغمبر اور اسلامی سمودائے کے ساتھ وشواس گھات نہ کیا جائے اور نہ ہی ان کی پیٹ میں چھرا گھونپا جائے۔ ایمان کے لیے امانتداری آوشک ہے۔ وشواس گھات کسی بھی استھتی میں ایمان سے میل نہیں کھاتا۔ وشواس گھات اتنی بری بات ہے کہ جس کی برائی سے ہر ویکتی اوگت ہے۔ یہی کارن ہے کہ جان بوجھ کر کیے گئے وشواس گھات کے بھینکر پرینام نکلتے ہیں۔ تو دوستو، ہمارے کارکرم کا سمے یہیں سماپت ہوتا ہے۔ ہمیں اجازت دیجیے۔ خدا حافظ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتاؤ، ابھی آپ نے جو کارکرم سنا اس کے بارے میں آپ کے وچار کیا ہیں ہمیں اس بارے میں ضرور بتائیے۔ ہمارا ای میل آئی ڈی ہے hindi@ws.irib.ir۔ ہمارے کارکرموں کو آپ ویب سائٹ پر دیکھ اور سن سکتے ہیں parstoday.com/hi۔ تو اسی کے ساتھ ریڈیو تہران کی ہندی سیوا کی یہ سبھا اب یہیں پر سمپن ہوتی ہے۔ آپ سبھی سے اب ہم انومتی چاہتے ہیں۔ شبھ راتری، خدا حافظ۔Oh,